कि उन्होंने इसको स्पिल आउट किया कि अब हमारे फौजी नहीं मरेंगे बल्कि हम दूसरों के जरिए इनको मरवाएंगे। और वो दूसरे कौन है? वो जाहिर है कि नादीदा या वो जो प्रॉक्सी वार या वो जो मिशनरीज होते हैं या फिफ्थ कॉलमिस्ट होते हैं या इसके जरिए जो सेक्टेरियन या बाकी वतन परस्त या कौम परस्त या लिसानी तौर पर इस किस्म के एलिमेंट को इस्तेमाल किया जाता है।
अच्छा साद नजीर साहब, जरा हमारे साथ रहिएगा आप, अभी हम जरा सा हमारे साथ इस वक्त मुनीश कुमार साहब हैं, उनसे गुफ्तगू कर लें, आप फिर आपसे रिएक्शन लेते हैं। डॉक्टर मुनीश कुमार, ये फरमाइए कि जी कि जो बयान दिया है वज़ीर दिफा ने भारत के पारिकर साहब ने, जिसमें उन्होंने कहा है कि अब दहशत गर्दों से निपटने के लिए हम दहशत गर्दों को इस्तेमाल करेंगे और ये कि कांटे ही से कांटे को निकाला जा सकता है, मेरे सिपाही क्यों मरें या मेरे सिपाही क्यों अपना हथियार खर्च करें, अपना असलाह खर्च करें, आप क्या कहते हैं कि उनके इस बयान का आपके ख्याल मतलब क्या है, बिटवीन द लाइंस वो क्या कहना चाहते हैं?
रहा है कि पॉलिटिकल ब्राउनी पॉइंट्स स्कोर करने की कोशिश की जा रही है
जी।
मैं उस टेलीविजन चैनल के कार्यक्रम के दौरान मैं सामने ही था, परिकर साहब ने जब ये बयान दिया था
जी।
एक बात जो समझने की है कि कांटों से कांटे निकालने की जो पॉलिसी जो है हिंदुस्तान 90s में ही वो कर रहा है, 90s से ही वो चला आ रहा है। इसमें बस समझना ये है कि कश्मीर के अंदर में इकवालिस नाम के जो फॉर्मर टेररिस्ट होते हैं उनका 4000 की संख्या है, ये सब लोगों के समझ में आनी चाहिए, जहन में ये बात होनी चाहिए कि 1990 से इंडियन आर्मी जो टेररिस्ट ग्रुप्स के जो सरेंडर्ड मिलिटेंट्स होते हैं उनके एक अलग उन्होंने एक ब्रिगेड बना रखी थी जिसको इकवालिस कहते हैं। कश्मीर के अंदर में इनकी संख्या 4000 से ज्यादा है, ये कोई नई बात नहीं है हिंदुस्तान के लिए। लेकिन नई बात क्या है? नई बात यह है कि इसको लेकर के ये अचानक से बयानबाजी हो गई। डिफेंस मिनिस्टर ने एक क्वेश्चन के जवाब में उन्होंने ये बात कह दी, भाई कांटों से कांटे से कांटों को कांटे से ही निकालना चाहिए और हम क्यों टेररिस्टों के जरिए जो टेररिस्टों के हाथों हमारे लोग मारे जाएं, जबकि वो ये काम कर सकते हैं जो एक्स टेररिस्ट लोग हैं जो वो कर सकते हैं। ये पॉलिसी भी यही है, यूपीए सरकार के दौरान इसको खत्म कर दिया गया था, जब कांग्रेस की सरकार आई थी तो वो खत्म हो गया, तो ये पॉलिसी लेवल पे ये है। लेकिन इसके बाद जो पाकिस्तान की तरफ से जो बयान आया है वो तो मुझे समझ में ही नहीं आ रहा है कि ये बयान का मतलब क्या है। अगर टेररिस्टों को टेररिस्ट से लड़वाना है तो पाकिस्तान के जो विदेश मंत्री हैं उनको क्या प्रॉब्लम है? ये पॉलिसी तो उनको पाकिस्तान में भी लगानी चाहिए। क्या आप मैंने पाकिस्तान की सरकार, पाकिस्तान की गवर्नमेंट क्या वो टेररिस्टों की हमदर्द सरकार बन गई है क्या? अच्छा, इस चीज को मुझे अभी तक समझ में नहीं आया। अच्छा, है कि पाकिस्तान
मेरा एक सवाल डॉक्टर मनीष कुमार, मेरा एक सवाल आपसे ये है
कि क्या इंडियन डिफेंस मिनिस्टर का बयान ये था कि भाई हम टेररिस्ट पैदा करेंगे और पाकिस्तान में सिविलियंस को बम उड़ाएंगे? ये तो बयान नहीं था। लेकिन इसमें हो क्या रहा है कि भाई आप जो है पाकिस्तान की सरकार जो है वो उस तरह से सामने आ गई जैसे कि कोई ऑपरेशन होने जा रहा है, कुछ नहीं हो जा रहा है। लेकिन मैं आपको एक खबर दे दूं
जी
कि आगे आने वाले दिनों में हिंदुस्तान की तरफ से, क्योंकि ये मसला अब जो है ये पॉलिटिकल ब्राउनी पॉइंट्स को स्कोर करने का हो गया, हिंदुस्तान की सरकार हिंदुस्तान में कुछ पॉइंट्स इकट्ठा करना चाहती है, पाकिस्तान की सरकार पाकिस्तान में कुछ इकट्ठा करना चाह रही है। लेकिन इसका ये होगा कि हिंदुस्तान अगले कुछ दिनों में ये डिमांड करने जा रहा है पाकिस्तान से कि हाफिज सईद, दाऊद इब्राहिम और लखवी को अरेस्ट करना, उसके प्रॉपर्टीज को सीज करने की डिमांड जो है कि चूंकि वो यूएन सिक्योरिटी काउंसिल के 3 ब्रेडेड टेररिस्टों में उनका नाम है, तो ये डिमांड अब होगी। अब इस पे जो है सारे चीजों को जो है वो फोरफ्रंट में आ जाएगा, हिंदुस्तान की मीडिया भी इसको हवा देगी और जो वो बात जो चल रही थी हिंदुस्तान पाकिस्तान के रिश्ते को सुधारने का, तो वो जो है फिर से वो जो है वो
बैक बर्नर। अच्छा एक बात मुझे ये बताइए डॉक्टर मुनीश कुमार कि नॉन स्टेट एक्टर्स को इस्तेमाल करने के लिए भारत के एक वजीर ने कहा है, सियासी तौर पर ये किस हद तक को एप्रोप्रिएट है?
देखिए मैं ये कह रहा हूँ कि नॉन स्टेट एक्टर्स को इस्तेमाल अगर किसके खिलाफ किया जा रहा है
जी,
ये मुझे बताइए कि ये नॉन स्टेट एक्टर्स अगर हैं तो ये किसके खिलाफ इस्तेमाल किया जा रहा है? वो टेररिस्टों के खिलाफ बोल रहे हैं ना
जी,
इसका मतलब ये तो नहीं हुआ कि भाई सिविल लोगों के ऊपर हमला होगा और उन्होंने पाकिस्तान का नाम भी नहीं लिया।
अच्छा,
उन्होंने तो पाकिस्तान का नाम तक भी नहीं लिया। ये किस बात पर, ये कंट्रोवर्सी किस बात की हो रही है?
ब्रिगेडियर साहब, नदीर साहब, आप क्या कहेंगे इस सिलसिले में?
जी, मेरे ख्याल में बड़े माजरत के साथ, या तो नीतीश कुमार साहब वो बहुत सादा हैं या वो दरमियान में मतलब कि इस बात को नहीं लाना चाहते कि पाकिस्तान और अब इंडिया के आपस में रिलेशंस क्या हैं, उनके दरमियान कितनी जंगें हुई हैं, और जब वहां पर पटाखा भी पड़ता है तो पाकिस्तान के ईसाई पर इल्जाम लगता है, और आज तक जितना भी हुआ वो समझौता एक्सप्रेस था जो कि इनके
देखिए वो बात मैं नहीं कह रहा, मैं सिंपली पूछना चाह रहा हूँ
जी। मनीष कुमार साहब, मैं आपको मौका दूंगा, मनीष कुमार साहब मैं आपको मौका दूंगा बोलने का, इनको बोलने दीजिए फिर मैं आपको मौका देता हूँ जी। ब्रिगेड साहब, नदी साहब,
वो जी वो प्रोहत कर्नल प्रोहत जो था उसने सर्विस एक्सप्लोजिव इस्तेमाल किया, समझौता एक्सप्रेस को जलाया, उसमें कितने लोग जल गए, तो इस किस्म के एलिमेंट भारत में मौजूद हैं जो कि आरएसएस की शक्ल में है या परिवार या बाकी चीजें, और अब तो ये है कि फोर्सफुल कन्वर्शन भी उधर हो रहा है। लेकिन एक बात जो मैं एक तजियानगार जो कि उसके एक एक बिल्कुल गैर जानबदाराना तौर पर कहना चाहता हूँ वो ये है कि आया मुल्कों ने अपने फौजें डिसबैंड कर दी है, मुल्कों ने हथियार अपने फौजों के लिए खरीदना छोड़ दिया है, क्या मुल्कों ने अपना दिफाई बजट खत्म कर दिया है और सिर्फ अब ऐसे जत्थे पालेंगे जो कि दूसरे मुल्कों को के खिलाफ इस्तेमाल होंगे, या ऐसे लश्कर तैयार करेंगे या इस किस्म के नॉन स्टेट एक्टर्स तैयार करेंगे जो उनके लिए लड़ेंगे, मर्सनरी वार होगा, एक प्रॉक्सी वार होगा, एक फिफ्थ कॉलमिस्ट वार होगा, एक कार्बन वार होगा, एक शेडो वार होगा, एक सिमेट्रिकल वार होगा, क्या हम दुनिया और एक महजब तरीके से जो कि हम कहते हैं कि भाई कन्वेंशनल वार होता है तो वो दो फौजों के, दो कौमों के, दो मुल्कों के, उनके सरहदात के पार पार होता है, लेकिन ये तो ऐसी जंग है जिसकी ना अक्वामे मुत्तहिदा इजाजत देता है, न कोई सार्क के ममालिक के कोई वो इजाजत देता है, न कोई और इस तरह प्रोटोकॉल मौजूद है, रिजीम मौजूद है जो कि इसकी इजाजत देता हो, जो कि इसकी धमकी दी जाए।
अच्छा,
ये धमकी आखिर किसको दी गई?
अच्छा,
है
एक सेकंड जी,
को नहीं है, और अगर दी गई है तो फिर किस कंटेस्ट में दी गई है?
साथ नजरी साहब, हमारे साथ रहिएगा आप जी। मनीष कुमार साहब, आप इस पर रिएक्ट करना चाहते थे, फरमाइए।
मैं कह रहा हूँ ब्रिगेडियर साहब जो है वो अपने माने ही इज टॉकिंग माने समथिंग व्हिच इज नॉट रिलेटेड टू दिस कंट्रोवर्सी।
अच्छा,
ये आज अगर हम डिस्कस कर रहे हैं कि उन्होंने क्यों कहा और क्या कहा, इतिहास गिनाने पर अगर आदमी लग जाए तो फिर इतिहास तो सबके सामने ही है, लेकिन मैं इतिहास पे नहीं जाता, मैं इस बयान के ऊपर जो आज जो हिंदुस्तान और पाकिस्तान का जो डिरेल हो गया सारा कुछ, जो 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 चीजें नहीं होनी चाहिए हिंदुस्तान पाकिस्तान के दौरान के बीच, वो चीजें जो लगातार हो रही हैं उसके बारे में आज हम बात कर रहे हैं, उसमें ये जो बयान जो आया है, ये बयान ऑब्वियसली इस तरह के बयान इस तरह के लेवल पे मंत्रियों को नहीं देना चाहिए, लेकिन जो बयान पाकिस्तान की तरफ से आया ये तो सेल्फ गोल है, आप तो सेल्फ गोल पे करने पर तुले हुए हो, और आपने इस तरह से मसले को उठा दिया जैसे कि आप जिस ब्रिगेडियर साहब कह रहे हैं, ये कौन सी बात है कि भाई आप जो कह रहे हैं कि भाई नॉन एक्टर और ग्रुप्स को इंडिया खड़ा करने वाली है, ये ऑलरेडी हिंदुस्तान के अंदर में है, ये ऑलरेडी हिंदुस्तान के अंदर, मैंने बताया 4,000 अजनबीज हैं कश्मीर में और वो टेररिस्टों से लड़ रहे हैं जो पाकिस्तानी स्पॉन्सर्ड टेररिस्ट हैं, तो ये कोई नई बात नहीं है, ये अननेसेसरी का बहस है।
अच्छा, ये देखिए ना कि पाकिस्तान ने भी अब तो खुल के इल्जाम लगाया है कि रॉ जो है इन्वॉल्व है बलूचिस्तान में या दूसरी जगहों पर।
अरे बलूचिस्तान, मैं बता रहा हूँ।
हाँ, तो क्या ये उसके जवाब में बयान है?
कराची में जो बम विस्फोट हुए
जी,
विस्फोट के तुरंत बाद ब्रिगेडियर साहब और जैसे लोग बाकी पाकिस्तान में सारे लोग ऑफिशियल्स रॉ को बता रहे थे कि भाई कि रॉ ने ऐसा करवा दिया। 5 दिन के बाद अरेस्ट होते हैं लोग, वो क्या रॉ के लोग हैं? आपने फिर गलत बच्चों को पकड़ लिया क्या?
अच्छा
ब्रिगेडियर साहब, गलत बच्चों को पकड़ लिया?
ब्रिगेडियर साहब नदी साहब आप जवाब देंगे इसका?
जी जी, मैं तो ये बात अर्ज करना चाहता हूँ कि देखो हमारा चमड़ा काफी गहरा है और हमारा बर्दाश्त भी काफी ज्यादा है, और मेरे ख्याल में कि इस वार ऑन टेरर में जितनी कुर्बानी पाकिस्तान ने दी है और जितनी जंग हमने लड़ी है ये 12-13 साल में, ये हिंदुस्तान इसका तसव्वुर भी नहीं कर सकता। एक दूसरी बात, ये जंग जो हमने लड़ी है तो हमने अपने सरहदात पर उसको रोका है कि उसको पाकिस्तान इंडिया की तरफ हमने डाइवर्ट नहीं होने दिया है। इंडिया को तो पाकिस्तान का शुक्रगुजार होना चाहिए कि उसने अपने सरजमीन पर अपने सीने सामने रखकर इस जंग को उन तक फैलने नहीं दिया। खुदा नखास्ता अगर ये उधर भी चला जाता तो पूरा हिंदुस्तान में आग लग जाती, क्योंकि जिस तरीके से धमाके हमने सुने, बच्चों की कुर्बानी हमने दी है, वो बूढ़ों की कुर्बानी, अस्पतालों की, मस्जिदों की, जिसकी भी, ये हमने दी है। इसमें पाकिस्तान को तो हिंदुस्तान की तरफ से तो तूफा मिलना चाहिए, बनिस्बत उनसे ये कहना कि अब हम ऐसे लोगों को स्पॉन्सर करेंगे जो कि आपको डिस्टेबलाइज करेंगे, क्योंकि मैं इसको उस कंटेंट में पढ़ता हूँ जो कि अजीत डोल ने कहा है। मैं तो वही बात मैं कहता हूँ
जी। मनीष कुमार साहब इनको बोलने दीजिए, मैं आपको चांस दूंगा, बिल्कुल बिल्कुल दूंगा। जी जी ब्रिगेडियर साहब
जी
जी
जी, इससे पहले जो कि अमेरिका के डिफेंस सेक्रेटरी कह चुके हैं कि अफगानिस्तान के रास्ते बलूचिस्तान को डिस्टेबलाइज किया जा रहा है, और इसके अलावा इनके अपने चीफ वीपी सिंह ने कहा है कि हमने एक टेक्निकल सपोर्ट डिवीजन बनाया है जिसके जरिए हम पैसे भी तकसीम करते हैं और हम पाकिस्तान को डिस्टेबलाइज भी कर रहे हैं। और आपको ये भी बता दूं कि हमारे यहाँ भी बहुत सारे ऐसे डूजियर हैं जिसके जो जो नक्शे पाए हैं वो, और जिनके डांडे जो हैं वो बहुत ज्यादा रास्ते मिलते हैं, क्योंकि कुछ टेम्पलेट्स होते हैं, कुछ
अच्छा।
एक तरीकाकार होता है जिसको इस्तेमाल किया जाता है।
मुझे अब तो जी मुझे डॉक्टर मनीष कुमार साहब से पूछने दीजिए, ये बताइए डॉक्टर मनीष कुमार साहब की, ये इस किस्म के जो बयानात हैं चाहे वो हिंदुस्तान की जानिब से हों चाहे पाकिस्तान की जानिब से, क्या आप ये समझते हैं कि ये दोनों मुल्कों के दरमियान ताल्लुकात की बहाली के माहौल को बेहतर बनाएंगे या और बदतर कर देंगे और खराबी की तरफ ले जाएंगे?
देखिए मैं तो उन लोगों में से हूँ जो ये चाहता है कि हिंदुस्तान और पाकिस्तान में, पाकिस्तान और हिंदुस्तान के सरकारों के बीच, लोगों के बीच, हमारे कल्चर के बीच अच्छे रिश्ते हों। हम उन लोगों में से नहीं है कि जो ये चाहता है कि भाई ये तोपे चले, लेकिन इस तरह के बयानों से होता क्या है, ये मैं इस बात को मैं ये भी कह दूं कि ये जो इस तरह के जो बयान डिफेंस मिनिस्टर की तरफ से या किसी भी सरकार की तरफ से अगर आते हैं तो ये इमेच्योर बयान है, और इस चीज को इंश्योर करना होगा दोनों साइड में कि ये इस तरह के इमेच्योर जो बयानबाजी जो होती है खासकर के ऑफिसर्स के जरिए वो उस पर पाबंदी लगे। एक दूसरी बात ये है कि जो बयान आ भी गया तो इसमें उस तरह कोई मैकेनिज्म होना चाहिए कि जिससे आप इन सब चीजों को मैनेज कर सके। हो क्या रहा है, हो ये रहा है कि एक बयान इधर से आता है, दूसरा बयान उधर से आता है, और ये बयानबाजी की वजह से होता क्या है कि मीडिया को एक मौका मिल जाता है और दोनों साइड की मीडिया इस तरह से इस मसले को प्ले अप कर देती है कि जो बातचीत करने का जो माहौल जो तैयार भी होता है वो सरकार जो है, सरकार को भी डर लग जाता है कि अब ऐसे माहौल में किस तरह से हिंदुस्तान पाकिस्तान के बीच में बातचीत तक नहीं है। अब ये बताइए ये कब तक इस तरह से सिलसिला चलता रहेगा? क्या हम इस तरह के बयान के, एक बयान के ऊपर मैंने करोड़ों लोगों के भविष्य को दांव पे हम लगा दें, ये कहां की मैंने अकलमंदी है?
अच्छा अब मेरा आपसे एक सवाल ये है डॉक्टर मनीष कुमार साहब, ये फरमाइए कि जब वजीर दिफा किसी मुल्क का एक बयान देता है तो जाहिर है कि वो एक बहुत बड़ा ओहदेदार है और वो मुल्क की जो गवर्नमेंट है उसकी पॉलिसी को रिफ्लेक्ट करता है, तो क्या ये आप समझते हैं कि उनका इंडिविजुअल बयान था, ये भारत की पॉलिसी का आइंदेदार नहीं है?
ये देखिए ये मैं बता रहा हूँ, ये मैं तो वहां खुद स्वयं मौजूद था
जी
जहां पे ये बयान दिया गया। एक सवाल के जवाब में वो ये बहुत ही कैजुअल तरीके से बोल दिया गया, और ये बात मैं आपको ये कह रहा हूं कि इस बयान को बाकायदा अजीत डोवाल साहब से आज ये पूछा गया था, आज किसी प्रोग्राम में थे तो अजीत डोवाल साहब ने उसको अंडरप्ले कर दिया, उन्होंने कहा कि ऐसा कोई बात नहीं। लेकिन मैं आपको फिर भी ये कह रहा हूं कि अगर इस चीज को लेकर के अगर बहुत ज्यादा इस पर विवाद भी हो रहा है, मैं आपको एक एग्जाम्पल दे रहा हूं, आप उसको नेट पे भी ढूंढ सकते हैं, ये हर जगह अवेलेबल है कि हिंदुस्तान में 1990s के समय से ही जो टेररिस्ट जो पाकिस्तान में ट्रेनिंग लेकर के हिंदुस्तान में आए हुए टेररिस्ट हैं, उनको वापस उनको ट्रेन किया गया, उसको टेररिस्टों के खिलाफ ही लड़ाया गया है, उसकी 4000 की संख्या है, इख्वानी कहा जाता है, यू टाइप वर्ड इख्वानी यू विल गेट ऑल द डिटेल्स, ये ऑलरेडी मौजूद है, इसमें कोई नई बात नहीं है। पाकिस्तान की सरकार, पाकिस्तान के जो ब्रिगेडियर साहब को मालूम नहीं है क्या ये बात? ये इस चीज को लेकर के इस तरह से तूल देने का मतलब है, इसका मतलब ये समझ लीजिए कि ये हिंदुस्तान और पाकिस्तान की जनता के लिए एक खराब संदेश है कि रिश्ते जो है सुधरने वाले नहीं है।
ब्रिगेडियर साहब नदी साहब, आप कैसे रिएक्ट करेंगे डॉक्टर मनीष कुमार साहब ने जो बात कही है कि ये रिश्तों को दुरुस्तगी की तरफ ले जाने का माहौल नहीं बन रहा इससे?
जनाब, हम तो हिंदुस्तान को बड़ा भाई मानते हैं, लेकिन बड़े भाई से बड़े दिल की भी तवक्को रखते हैं। लेकिन अफसोस की बात यह है कि इनकी जब भी इलेक्शन हो तो उसमें पाकिस्तान बैशिंग पर तकरीरें होती है और पाकिस्तान बैशिंग पर वोट मिलते हैं, और जब वो वोट मिलते हैं एक हार्ड लाइनर पार्टी को तो फिर जाहिर है उन्होंने वही मंत्रा और वही चाल चलानी है जो कि जो उनके लिए अगले इलेक्शन के लिए और अपने अपनी हुकूमत को आगे बढ़ाने के लिए काफी होता है। लेकिन मैं ये बात से कासिर हूँ कि पाकिस्तान तो ये जंग लड़ रहा है दहशतगर्दी के खिलाफ, और हमने सब कुछ इस दाव पर लगाया हुआ है, लेकिन इसमें सिवाय इल्जाम के बाकी हिंदुस्तान ने पाकिस्तान की क्या मदद की है सफारती सतह पर, पॉलिटिकल सतह पर। और अगली बात ये भी कहना चाहता हूँ कि हमारे यहाँ जो मसाइल है उस मसाइल पर हिंदुस्तान क्यों बात नहीं करना चाहता? वो कश्मीर का मसला है, वो पानी का मसला है, वो सर क्रीक का मसला है और मसाइल है, तो वो तो बातचीत से होगा।
अच्छा।
लेकिन जब हमारा प्राइम मिनिस्टर भी उधर जाता है और उसके उनके उनके जवाब में वहां से मतलब कि उस तरीके से तर्ज अमल के डिस्प्ले की बजाय वहां से सिर्फ इंटिमिडेशन वाली और एक दबाव वाली और एक जोर वाली बात आ जाए या उस किस्म के वर्चर्स आ जाएं, तो जाहिर है कि पाकिस्तान में फिर बदली फैल जाती है और फिर ऐसे लोग सामने आ जाते हैं कि कहते हैं कि भाई वो अच्छा। तो किसी सूरत में हमसे बातचीत करने के लिए तक
जी
पहली समझते हैं।
जी ब्रिगेडियर साहब, डॉक्टर मनीष कुमार साहब, लास्ट वर्ड मेरे पास, वो प्रोड्यूसर अब मुझे बहुत तो इंडिकेशन दे रहे हैं ब्रेक पे जाने से पहले, आप फरमाइए आखिरी बात, जिसके बाद मैं आपको खुदा हाफिज कहूं।
देखिए, ये जो थ्योरी पाकिस्तान में जो चलती है कि इलेक्शन के दौरान पाकिस्तान की बैशिंग होती है और उससे वोट मिलता है, अरे बीजेपी की सरकार तो पहली बार आई है इस तरीके से, पहली बार उनको बहुमत मिला है। अभी तक तो कांग्रेस की सरकार थी, दूसरों की सरकार थी, जो पाकिस्तान बैशिंग करना जिसको आप इतने देर से कह रहे हैं कि भाई आरएसएस वाले नहीं थे, तो जब ये लॉजिक जो है वो ये काम नहीं कर रहा है। ये लॉजिक इसलिए भी काम नहीं करता है कि हिंदुस्तान के अपने अलग मसले हैं, और मैं आपको सही सही बता दूं कि सरकार के सामने, पाकिस्तान के सामने जिस तरह के अगर बयानबाजी होते रहेंगे, मैं शुरू से इस बात को कह रहा हूं कि नरेंद्र मोदी के सामने पाकिस्तान का मुद्दा कोई बहुत बड़ा मुद्दा नहीं है। फॉरेन रिलेशन मोदी साहब के दौरान सरकार का पूरा जो अटेंशन है वो यूएस है, चाइना है, जापान है, ऑस्ट्रेलिया है, डेवलप्ड कंट्रीज हैं। ही इज नॉट इंटरेस्टेड, मनमोहन सिंह जी की तरह ये नहीं है कि ये जो है एक कदम उठाएंगे और अपने तरफ से लेंगे, पाकिस्तान इनके मैंने एजेंडे में ही नहीं है। इसलिए जो भी चीज हो रहा है, जिस तरह से भी हो रहा है, हमें उस रास्ते पे चलना होगा। हिंदुस्तान और पाकिस्तान दोनों की सरकारों में कम से कम ट्रैक वन नहीं सही, ट्रैक टू, ट्रैक थ्री, ट्रैक फोर, कुछ भी तरीके से कुछ हो कि जो कम से कम हिंदुस्तान और पाकिस्तान एक राह पे तो चले, ऐसा दिखाई दे कि रिश्ते कभी सुधर सकते हैं। जब बर्लिन वॉर गिर सकता है तो ये समझ लीजिए कि ये कोई मुद्दा ही नहीं है। लेकिन जहां जहां प्रॉब्लम्स हैं उसको अभी साइड रख करके, जहां जहां कोऑपरेशन हो रहा है तो वहां तो कम से कम आदमी को, माने हिंदुस्तान पाकिस्तान को आगे बढ़ना चाहिए।
बहुत शुक्रिया डॉक्टर मनीष कुमार और ब्रिगेडियर साद नदीर साहब, आप दोनों साहिबान का बहुत शुक्रिया। हम एक ब्रेक लेंगे, हमारे साथ टेलीफोन लाइन पर कराची से मौजूद हैं محترمہ فہمیدہ مرزا صاحبہ جو کہ سابق اسپیکر ہیں اور قومی اسمبلی کے رکن ہیں, ان سے گفتگو کریں گے سندھ کی صورتحال کے بارے میں, لیکن پہلے ایک بریک لیں گے.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جان؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
جیسا کہ میں نے بریک سے پہلے بتایا کہ میرے ساتھ ٹیلی فون لائن پر کراچی سے محترمہ فہمیدہ مرزا صاحبہ موجود ہیں, اور پاکستان فیڈرل یونین آف جرنلسٹ کے سیکرٹری جنرل امین یوسف صاحب بھی ہمارے ساتھ ہیں. شرجیل میمن صاحب جو کہ وزیر اطلاعات ہیں سندھ کے, انہوں نے بھی وعدہ کیا تھا ہم سے کل کہ وہ یقیناً آئیں گے اور حکومت سندھ کا موقف بیان کریں گے, لیکن بدقسمتی سے پیپلز پارٹی یا سندھ حکومت کا کوئی لیڈر یا کوئی آفیشیل بات کرنے کے لیے تیار نہیں ہے. ہم نے کل تاج حیدر صاحب سے بھی گفتگو کی, شرمیلا فاروقی صاحبہ سے بھی گفتگو کی, ان لوگوں نے معذرت کی, لیکن شرجیل میمن صاحب نے وعدہ کیا تھا لیکن آج وہ حسب دستور اپنا ٹیلی فون نہیں اٹھا رہے ہیں. ہم ٹرائی کر رہے ہیں, اگر وہ آ گئے تو حکومت سندھ کا موقف بھی پیش کریں گے. محترمہ فہمیدہ مرزا صاحبہ, یہ فرمائیے کہ پاکستان پیپلز پارٹی نے گزشتہ الیکشنز میں جس کارکردگی کا مظاہرہ کیا تھا, اس کے بعد ہونا تو یہ چاہیے تھا کہ سندھ میں جہاں ان کی حکومت میں بہت زیادہ اتحاد اور اتفاق ہوتا, لیکن حالات اس کے برعکس نظر آ رہے ہیں, اس کا کیا سبب ہے؟
جی, سب سے پہلے تو یہ ہے کہ جی الیکشن میں یقیناً ریزلٹ بہت اچھے نہیں تھے, اور ضرور ہم سیٹیں جیت کر آئے لیکن اس میں بہت سے ارکان, کوئی 500 کی لیڈ ہے, کہیں 1000 کی لیڈ ہے, مطلب بہت کم مارجن کے ساتھ جیت کر آئے. بٹ الحمدللہ یہ ہوا کہ حکومت بننے کا موقع ملا, اور امید یہی تھی کہ اب کنٹینیوٹی ہے جس کے لیے ہم سمجھتے ہیں کہ جمہوریت کی کنٹینیوٹی ہونی چاہیے, اور اس کے ساتھ ساتھ جو ہے کہ اگر پیپلز پارٹی کی حکومت ظاہر ہے کہ پچھلے 5 سال میں تھی اور اب یہ اس ٹائم میں, تو تاکہ ہم جو 5 سال میں, کیونکہ اس وقت تو آپ کی نیشنل لیول پہ تھی, تو کوئی اگر کمی پیشی اور کوتاہیاں ہوں تو ہم ان 2 سالوں میں اس کو بہتر کریں گے. لیکن جس طرح یہ حالات چلتے رہے تو وہ مسائل بڑھتے چلے گئے, اور جو جس طرح ہم نے سوچا تھا کہ عوام کو ریلیف ملنا چاہیے وہ چیزیں اس طرح نہیں ہو رہی تھیں. اور یقیناً ہم پارٹی کے اندر اور مختلف میٹنگز میں تو ہم یہ ڈسکس کرتے بھی تھے, ایشوز اٹھاتے بھی تھے, لیکن اب جو صورتحال لیکن میرے ساتھ ہے وہ اس صورتحال میں بڑی ہی ایک تشویشناک بات ہے, جو خاص طور پہ کل یہاں پہ ہمارے ٹی وی اور میڈیا نے بھرپور طریقے سے پوری دنیا کو بھی دکھایا, اور اس کے ساتھ ساتھ پورے پاکستان نے دیکھا کہ کس طریقے سے مسائل اور چیزوں کو کیا جا رہا ہے. اور میں سمجھتی ہوں جمہوریت کی تاریخ میں یقیناً ڈکٹیٹرشپ میں بہت سے ایسے واقعات ہوتے ہوں گے, لیکن جمہوریت کی تاریخ میں یہ بدترین باب لکھا جائے گا. میرے نزدیک جمہوریت کے 4 ستون ہوتے ہیں, ایک ایگزیکٹو, ایک جوڈیشری, ایک پارلیمنٹ اور ایک میڈیا. کل میں نے 4 ستونوں کو ہلتے دیکھا, ان میں کریکس دیکھے, اور جس طریقے سے جمہوریت کی دھجیاں اڑائی جا رہی تھیں اس کو دیکھ کے نہایت ایک میرے دل میں تکلیف ہے. میں نے ہمیشہ جمہوریت کے لیے سٹرگل کی ہے. پارلیمنٹ میں فارمر اسپیکر نیشنل اسمبلی ہوں, اور میں نے 4 دفعہ میں جنرل الیکشن سے جیت کے عوام کے سپورٹ کے ساتھ ایک مینڈیٹ کے ساتھ پارلیمنٹ میں بیٹھی. میرے ہسبینڈ ڈاکٹر ذوالفقار مرزا جو کہ فارمر ہوم منسٹر بھی تھے, ایک دفعہ فارمر ایم این اے بھی ہیں اور ایم پی اے بھی رہے ہیں, اور انہوں نے اپنے جو بھی سٹینڈ کی وجہ سے ڈس ایگریمنٹ کے ساتھ جو بھی ان کے تھے انہوں نے پرنس اپنے یہ سمجھا بہتر کہ اگر میرا ڈس ایگریمنٹ ہے لوگ تو یہاں منسٹریاں نہیں چھوڑتے ہیں, لیکن انہوں نے ہوم منسٹری جو کہ موسٹ پاورفل منسٹری ہوتی ہے, ہی واز سینئر منسٹر, اس سے بہت والنٹیئر ریزائن کیا کہ میں اگر میرا ڈس ایگریمنٹ ہے گورننس پہ تو میں ریزائن کرتا ہوں, اور اس وقت سے یہ اختلاف پڑے. لیکن کل جو کچھ ہوا کورٹ نے, حالانکہ ہم یہ چاہ رہے تھے کہ ایگزمشن مل جائے کیونکہ ایک تماشا 9 مئی کو پوری دنیا نے دیکھا کہ جس طرح اے ٹی سی کورٹ کو کمانڈوز اینڈ لوگوں نے سراؤنڈ کیا, سنائپر شوٹرز چھت پہ بٹھائے ہوئے تھے اور بار بار اے ٹی سی کورٹ کے جج آرڈر دے رہے تھے کہ اس کو خالی کیا جائے, انڈر سیج تھے کورٹ اور کنٹیمپٹ آف کورٹ ہو رہی تھی, لیکن کوئی سننے کو تیار نہیں تھا. پھر ایک ہائی کورٹ میں انہوں نے ایک آرڈر پاس کیا جس کے تحت یہ تھا کہ ہم کو پوری پوری سیکیورٹی پرووائڈ کی جائے, اس میں ہوم سیکرٹری, آئی جی اور ایڈوکیٹ جنرل سب کو یہ اشورنس دیا گیا کہ جب ہمیں پوری پوری سیکیورٹی پرووائڈ کی جائے اور جب بھی کورٹ آنے کا ہو تو وہ ان کی سیکیورٹی میں آئیں. بہرحال میں نے ہم نے ایگزمشن کی کہ جو نیکسٹ ہماری ڈیٹ تھی جو کل تھی اے ٹی سی کورٹ 3 میں کہ ہمیں ایگزمشن ملے اپیئرنس سے. بہرحال جو بھی جج کا فیصلہ تھا آئی ڈونٹ نو کہ انہوں نے یہ رسک کیوں نہیں پری ایمپٹ کیا, اور ہمیں کہا کہ نہیں پرسنل اپیئرنس ہو, ہم نے جوڈیشری کے فیصلے پہ وی آر لا ابائڈنگ سٹیزن اور لا کے تحت, اس لیے جب آرڈر ہوا تو ہم نے بیکاز وی ڈونٹ وانٹ ٹو رن اوے فرام دا لا, تو ہم اب جان ہتھیلی پہ رکھ کے ہم کورٹ پہنچے. جب وہاں پہنچے تو اے ٹی سی کورٹ پوری سراؤنڈڈ تھی, یہی کمانڈو, یہی سنائپر شوٹر, بلکہ پہلے سے زیادہ برا حال تھا. تو ہم نے بڑی مشکلوں سے جان بچا کے ہم سندھ ہائی کورٹ میں اندر گئے, اور جیسے گھسے تو دیکھا کہ ایک دم ہم بس بال بال بچے, اور جیسے ہم اندر گئے ہم نے جا کے رجسٹرار کے سامنے سرنڈر کیا, لیکن باہر کا نظارہ پوری میڈیا نے دیکھا کہ ایک ماسک پہن کے لوگ فیس پورے کورڈ, ایک دہشت گرد قسم کے نمونے سے 200-300 پولیس اور اس قسم کا کراؤڈ وہاں آیا, اور انہوں نے جس بے دردی سے میرے گارڈ ڈنڈوں سے میڈیا کو اور ہر ایک کو.
جی میں ذرا سے یہاں جی آپ کو تھوڑا سا روکوں گا یہاں پر, اس لیے کہ کل جو واقعہ ہوا ہے جرنلسٹوں کے ساتھ, میں تو چاہتا تھا کہ شرجیل میمن صاحب آ کر بتاتے حکومت سندھ کا موقف, لیکن وہ نہیں آئے, ٹیلی فون نہیں اٹھا رہے. امین یوسف صاحب جو جنرل سیکرٹری ہیں پاکستان فیڈرل یونین آف جرنلسٹ کے, ان سے میں پوچھوں گا. امین یوسف صاحب بتائیے کل کیا واقعہ ہوا تھا اور یہ اس کا سبب کیا تھا؟
جیسے صاحب اس میں کل مجھے اطلاع ملی تھی کہ ہائی کورٹ کے باہر کچھ صحافیوں پہ تشدد ہوا ہے, تو فوراً میں وہاں پہنچا تھا, اور بڑے افسوس کی بات ہے, بہت دکھ اور کی بات ہے کہ جمہوری حکومت میں ہم جمہوریت کا راہ گلاپتے ہیں, لیکن جو ہم نے کل دیکھا ہے وہ انتہائی تکلیف دہ اور ہمارے لیے قابل مذمت بھی ہے کہ ایسے لوگ جن کا کوئی تعلق نظر نہیں آ رہا تھا, بعد میں پتہ چلا کہ جی وہ پولیس کے ملازم ہیں, تو وہ کس قسم کے ملازم تھے جو سادہ یونیفارم میں تھے اور سب کے چہرے ڈھکے ہوئے تھے, تو عجیب و غریب صورتحال تھی, وہ ماشاء اللہ دور میں بھی کبھی ایسی صورتحال نہیں ہو سکی, سب سامنے ہوتا ہے. تو بات یہ ہے کہ وہ کون لوگ تھے اور کس نے ان کو اجازت دی کہ وہ اس طرح میڈیا کو تشدد کا نشانہ بنائے. میں نے کل بات کی تھی, آپ نے ابھی آج شرجیل میمن کا نام لیا, کل ان کا میرے پاس فون آیا تھا کہ ہم نے انکوائری آرڈر کی ہے, 24 گھنٹے گزر گئے ہیں کل سے آج تک, اس انکوائری کا تو رزلٹ ہمارے نہ سامنے آیا ہے نہ ہمیں اس کا بتایا گیا ہے کہ کیا ہوا ہے. آج سی ایم صاحب نے بھی آرڈر کیا ہے, یہ آرڈر پہ آرڈر ہوتے ہیں, اس کا کوئی نتیجہ نہیں نکلتا ہے. انتہائی افسوس تھا, تکلیف دہ بات تھی کل جس طرح سے ہوا ہے. اور دوسری بات یہ تھی کہ میڈیا تو وہ چیز دکھاتا ہے جو ہو رہا ہے, کیمرہ وہ کیپچر کرتا ہے جو کچھ سامنے اس کے نظر آتا ہے, اپنی طرف سے ہم کچھ نہیں دکھاتے. ہمارا کام ہے لوگوں کو حقائق سے آگاہ کرنا, انہیں اس چیز کو بتانا کہ ہم کیا چیز ہے, کیا ہو رہا ہے معاشرے میں, کس طرح ہو رہا ہے. ہمارا نہ سیاست سے تعلق ہے نہ ہم سیاست کرنا چاہتے ہیں, ہم تو اپنی صحافت کر رہے ہیں. وہ کل ہمیں نہیں کرنے دی گئی, ہمارے 3 کیمرہ مینوں کو بے دردی سے مارا گیا, زمین پہ لٹا کے ان کو ڈنڈوں سے لاٹھیوں سے اور بلاکوں سے مارا گیا, ان کے کیمرے چھین لیے گئے, پھر میری مداخلت پر کیمرے ان کو واپس کیے گئے لیکن کچھ کے کیمرے ٹوٹے ہوئے تھے. تو آخر یہ مطلب کس طرف لے جانا چاہتے ہیں, کس رخ پہ لے جانا چاہتے ہیں اور کیا میسج دینا چاہتے ہیں عوام کو اور پاکستانی لوگوں کو کہ جس سطح پہ چاہیں گے جو کچھ ہوتا رہے گا, کوئی پوچھنے والا نہیں ہے. یہاں سی ایم صاحب صرف فرما دیتے ہیں کہ جناب ہم نے آرڈر کر دیا, انکوائری آرڈر ہو گئی, فلاں ہو گیا. تو وہ کون سی انکوائری ہے جو پایا تکمیل تک نہیں پہنچتی, وہ کون سے عوامل ہیں جو روکتے ہیں ان کو کام کرنے سے کہ جناب اگر کوئی چیز ہو رہی ہے. اور اس آپ کو ایک اور مزیدار بات بتاؤں, اس وقت وہاں رینجرس آئی تو رینجرس کے لوگوں نے ان کو باقاعدہ بلایا, ان صاحب کو یہ جو ماسک پہنے ہوئے تھے, کہ جی آپ کون لوگ ہیں؟ انہوں نے کہا جی ہم تو پولیس سے ہیں. تو جب اس طرح کی باتیں ہوں گی ماسک میں, بھائی پولیس اگر کر رہی ہے تو آپ پہلی بات تو یہ آپ ماسک پہن کے وہاں کیا کرنے آئے اور کس طرح میڈیا کو کیوں نشانہ بنایا؟ اگر آپ کو کوئی مسئلہ تھا, اگر میڈیا کوئی کام ایسا کر رہا تھا جو آپ کے نزدیک غلط, تو آپ بیٹھ کے بات کرتے ہیں کہ جناب یہ دیکھیں اس طرح ہو رہا ہے. اگر کسی کو گرفتار کر رہے ہیں تو کریں, تو میڈیا تو آپ گرفتار اگر کسی کو کر رہے ہیں, آپ تشدد کر رہے ہیں, تو کیمرہ کیپچر کر کے دکھائے گا نا, یہ تو ہمارا کام ہے, ہمارا فرض ہے
صحیح,
ہم وہ چیز کو آگے بڑھائیں.
جی
محترم, میں سمجھتا ہوں کہ سی ایم صاحب کو اب اوش کے ناخن لینے چاہیے اور یہ بتانا چاہیے کہ بھائی یہ کون لوگ تھے, ان کو سامنے لائیں, ان کے خلاف انکوائری ہمیں نظر آنی چاہیے. ورنہ ہم نے کل اناؤنس کیا ہے اگر یہ 24 گھنٹے کے اندر اندر نظر نہیں آئے تو پھر ہم سندھ گورنمنٹ کے.
جی جی, شاید ان کی لائن ڈراپ ہو گئی. یہ محترم آپ یہ بتائیے مجھے کہ اب جو اس وقت تو صورتحال ہے, ملکی سیاست پر پیپلز پارٹی کس حد تک اس صورتحال سے افیکٹڈ ہوگی آپ کے خیال میں؟ ظاہر ہے کہ آپ ایک ویٹرن پولیٹیشین ہیں اور آپ کی نظریں ہر چیز پر ہیں, آپ کیا سمجھتی ہیں؟
جی میں سب سے پہلے, میرے بھائی نے بالکل صحیح بات کہی کہ ایسی چیز تو ہم نے ڈکٹیٹرشپ کے دور میں نہیں دیکھی تھی. دوسری چیز یہ کہ سندھ حکومت کیا انکوائری کرائے گی جو خود پارٹی ہے, خود سندھ گورنمنٹ ذمہ دار ہے. اور یہ کہنا کہ ماسک میں جو یہ لوگ پہنے ہوئے تھے کہ وہ اندر سے کہہ رہے ہیں پولیس ہے, میں کہتی ہوں وہ نہ ایس ایس یو کے تھے نہ وہ پولیس تھی, ان میں دہشت گرد چھپے ہوئے تھے جس کی کلپنگز موجود ہیں کہ ایس ایس پی فدا جانوری جن کو ذمہ داری دی گئی تھی, ایس ایس پی چودھری اسد ہیں جن کو باقاعدہ دکھایا گیا ہے, انسٹرکشن دے رہے ہیں ان لوگوں کو کہ کیا کیا کرنا تھے. ڈاکٹر جمیل ڈی آئی جی ساؤتھ, طاہر شاہ ڈی آئی جی ویسٹ, اینڈ فیصل بشیر میمن.
جی اچھا مجھے یہ بتائیے جو میرا اوریجنل سوال تھا,
دیکھیں یہ سارے بہت سینئر پولیس آفیشلز اینڈ بڑے وہ لوگ تھے جن کو یہ ٹاسک دیا گیا تھا, اور یہ ٹاسک مارنے کا دیا گیا تھا جو کہ میں سمجھتی ہوں کہ وہ, میں نے چار پلرز کی بات کی, میں نے ایگزیکٹو کی بات کی, میں نے میڈیا کے ساتھ جو بدترین
مرزا صاحب, میں ذرا سا یہاں آپ کو روکوں گا, اس لیے کہ ظاہر ہے کہ اس وقت سندھ گورنمنٹ کا کوئی ریپرزینٹیو موجود نہیں ہے جو جواب دیتا. مجھے یہ بتائیے جو میرا سوال تھا آپ سے,
یہ نیشنل جو ستون تھا وہ جوڈیشری ہوتا ہے جس کی سینکٹیٹی کو پامال کیا گیا ہے, ان کو ہاسٹیج کیا گیا ہے, ججز کو کورٹوں کے دروازوں کو سیل کر کے بند کر دیا گیا, وکیلوں کو اندر آنے کی اجازت نہیں دی گئی اور اندر جج ہاسٹیج ہو کے بیٹھے ہوئے تھے. پورا ہائی کورٹ, سندھ ہائی کورٹ اینڈ اے ٹی سی کورٹ کو انڈر سیج تھا وہ.
اچھا اب میرا جو سوال تھا کہ نیشنل لیول پہ پیپلز پارٹی کو کیا اس سے فائدہ ہوگا یا نقصان ہوگا, بہت اختصار کے ساتھ, میرے پاس وقت کم ہے.
جی میں سمجھتی ہوں اس کا بہت بڑا نقصان ہوگا, بہت ہی زیادہ, کیونکہ جو جمہوریت کے دعوے کرنے والوں نے کل اپنے آپ کو کھل کے ایکسپوز کر دیا ہے, اور مجھے ان کی کسی انکوائری پہ یقین نہیں ہے, جوڈیشل انکوائری ہونی چاہیے اس پہ.
اچھا امین یوسف صاحب یہ بتائیے کہ آپ کیا سی ایم سے ملنے کا ارادہ رکھتے ہیں؟ امین یوسف صاحب لائن پر ہیں,
اصولی اپنی صحافت کرتے ہیں.
جی
ہمیں چیز جو سندھ کے چیف ایگزیکٹو نے جو کام جو بات کی ہے, جس بات کو آگے بڑھایا ہے, وہ ہمیں اس پہ نظر آنا چاہیے. ایکشن ایکشن نظر نہیں آئے گا تو ہم نیکسٹ مرحلے پہ جائیں گے. ہم ایکشن چاہتے ہیں اور ایکشن, فہمیدہ صاحبہ نے بات کی کہ ہم چوتھا ستون ہیں, ہمیں تو چوتھا ستون کوئی تسلیم ہی نہیں کرتا ہے. یہ تو خامہ خواہ کی ایک بات ہے کہ چوتھا ستون ہم ہیں, ہم چوتھا ستون وتون نہیں ہے. ہمارے ساتھ جو کچھ ہو رہا ہے, ہمارے 100 سے زیادہ صحافی شہید کر دیے گئے, किसी एक का आदमी गिरफ्तार नहीं हुआ है, सिर्फ एक या दो केसेस के, कोई एफआईआर नहीं दर्ज होती है, कंपनसेशन के लिए कहा जाता है, इसी चीज में हुकूमत ने के अंदर कई साफी मरे कंपनसेशन का, आज तक उनकी फैमिलियां रोल रही है बेचारी रोडों पे सड़कों पे, कोई कंपनसेशन नहीं है।
अच्छा डॉक्टर फहमिदा मिर्ज़ा, एक सवाल का जवाब और दीजिएगा,
एक्शन नजर आना चाहिए।
सही डॉक्टर फहमिदा मिर्ज़ा, ये फरमाइए कि डॉक्टर ज़ुल्फ़िकार मिर्ज़ा साहब से ये इख्तलाफात सियासी नौइयत के हैं या ज़ाती नौइयत के हैं?
जी बिल्कुल सियासी नौइयत के हैं। आप मुझे बताइए, जब होम मिनिस्टर थे तो वो क्या सियासत थी? जो उनके पास जेआईटी रिपोर्ट्स आ रही थी वो खुद नहीं प्रिपेयर करते थे, उनको जो भी रिपोर्ट बन के मिलती थी या जो भी लॉ एंड ऑर्डर के हवाले से थी, तो वो क्या था, ये सियासी उस पर था। और जब उन्होंने प्रिंसिपली देखा कि अगर अपने जो भी था, मैं ये नहीं कह रही कि वो रिपोर्ट सही थी गलत थी, क्या था क्या नहीं था, लेकिन तो इख्तलाफ तो वहां से शुरू हुए जब उन्होंने फिर वहां से रिजाइन किया और ये कहा कि गवर्नेंस में उस दौर में एक ट्रांसफर एक पोस्टिंग कोई उंगली नहीं उठा सकता कि पैसों से हुई, मैरिट भी की गई, अच्छे ऑफिसर्स को आगे लाया गया और एक एफर्ट थी। कंट्रोल कितना होता है वो बात की बात है, आपकी विल नजर आनी चाहिए, इस हुकूमत की विल नजर आनी चाहिए कि गवर्नेंस पे डिलीवरेंस पे। और वो और कल का जो कुछ अफसानिया हुआ है उसमें सिंध गवर्नमेंट पार्टी थी भरपूर तरीके से। वो जहां तक मेरे भाई ने चौथे सतून की बात की, मैं बिल्कुल इनकी बात को सपोर्ट करती हूँ कि जितने सहाफी शहीद हुए हैं वो इतना रिस्क उठाते हैं अपनी जिंदगियों का, अपनी कुर्बानियां देते हैं कि उस चीज को कैप्चर करने के लिए जो जुल्म इस वक्त हो रहा है पाकिस्तान में, इसलिए उनको कंपनसेशन मिलनी चाहिए। उसके साथ साथ बहुत से सियासतदान भी अपनी कुर्बानियां देते हैं और वो इसलिए देते हैं कि जमहूरियत को मजबूत करने, जो मुश्किल रास्ते इख्तियार करना आसान नहीं होता। बहुत आसान था कि अपनी मिनिस्ट्रियों को बैठ के चिपके बैठे रहे चाहे डिलीवरेंस कुछ हो या ना हो, हमने मुश्किल रास्ता जो चुना है उसके लिए कोई आसान नहीं है, हमारा स्ट्रगल है जमहूरियत के लिए और हम चाहते हैं कि जमहूरियत को सही पटड़ी पर चढ़ना चाहिए।
बहुत शुक्रिया आपका डॉक्टर फहमिदा मिर्ज़ा साहिबा और जनाब अमीन यूसुफ साहब, काश हमारे साथ तो शर्जील मेमन साहब भी होते हसब वादा तो वो हुकूमत सिंध का मौक़िफ़ बयान कर सकते, लेकिन हमारी मजबूरी ये है कि उन्होंने टेलीफोन उठाना पसंद नहीं किया, इसलिए हम हुकूमत सिंध का मौक़िफ़ पेश करने से कासिर हैं, वो जब चाहें ये प्लेटफॉर्म उनके लिए हाजिर है। अब हम एक ब्रेक लेंगे जिसके बाद हम अपने अगले मौजू की जानिब जाएंगे।
व्हाट्सएप पाकिस्तान, क्या सीन है?
और सामिन, जैसा कि आप ख़बरों में भी सुन चुके होंगे कि पाकिस्तान अफ़गानिस्तान के बारे में एक मीटिंग कर रहा है, मंडे के रोज़ होगी इस्लामाबाद में मीटिंग, जिसमें बहुत सारे मुल्कों के अहदेदार शरीक करेंगे। इस बारे में एक मुख्तसर सी रिपोर्ट है हमारे साथी की, जिसके बाद हम गुफ्तगू करेंगे। हमारे साथ तो जनाब सलीम सैफुल्ला हैं जो कि सेनेट की खारजा उमूर की ताल्लुकात की कमेटी के साबिक चेयरमैन हैं, उनसे बात करेंगे, लेकिन पहले ये रिपोर्ट।
एशिया के कल्ब यानी हार्ट ऑफ एशिया इस्तंबुल प्रोसेस के आला हुकाम का इजलास पीर को इस्लामाबाद में हो रहा है, जिसकी मुश्तरका सदारत पाकिस्तान और अफगानिस्तान के अहदेदार करेंगे। पाकिस्तान के सेक्रेटरी खारजा एजाज अहमद चौधरी और अफगान नायब वजीर खारजा हिकमत खलील करजई की मुश्तरका सदारत में होने वाले इस इजलास में दीगर 12 रुकन ममालिक और 16 हामी मुल्कों के मंदूबीन के अलावा 12 इलाकाई और बैन अल-अक़वामी तंजीमों के नुमाइंदे शरीक हो रहे हैं। हार्ट ऑफ एशिया इस्तंबुल प्रोसेस का आगाज 2011 में किया गया था, जिसका मकसद खित्ते खुसूसन अफगानिस्तान में क्याम अमन के लिए रुकन और हामी मुल्कों को एक दूसरे के करीब लाना है। पीर को होने वाली कॉन्फ्रेंस में गुज़श्ता साल अक्टूबर में बीजिंग में होने वाले इजलास में किए गए फैसलों पर अमल दरामद और पेशरफ्त का जायजा लेने के अलावा रवां साल होने वाले वजारती इजलास के लिए लाहे अमल पर भी तबादले ख्याल किया जाएगा। पाकिस्तान इस अज़्म का इजहार करता आया है कि वो खित्ते खुसूसन अफगानिस्तान में अमन व इस्तेहकाम के लिए अपनी हिमायत और काविशें जारी रखेगा।
जनाब सलीम सैफुल्ला साहब, आप अफगानिस्तान के उमूर के न सिर्फ ये माहिर हैं बल्कि आप इस केस को प्लीड भी करते रहे, आप बताएंगे जो कॉन्फ्रेंस मंडे को हो रही है इसका क्या इम्पैक्ट होगा और इससे क्या नतीजे हासिल किए जा सकते हैं?
जी जनाब वादा, बिस्मिल्लाह रहमान रहीम, मेरे ख्याल में बड़ी खुशाइन बात है और मैं तो हमेशा आप से जब भी बात हुई है यही कोशिश کوشش کی ہے کہ, اور میں نے بلکہ ایز اے چیئرمین آف فارن افیئرس کمیٹی میں نے تو یہ بیان دیا تھا کہ پاکستان کے لیے جو اہم ترین کیپٹل ہے وہ کابل ہے, اور جب تک افغانستان کے حالات بہتر نہیں ہوں گے پاکستان کے بھی حالات بہتر نہیں ہو سکتے. تو اس لیے میرے خیال میں یہ جو کوشش ہو رہی ہے میں تو اس کو بڑی خوشی کے نظر سے دیکھ رہا ہوں, اور امید کرتا ہوں کہ یہ سلسلہ جو ہے یہ جاری رہے گا. اور آپ کو پتہ ہے کہ حالیہ میں وزیر اعظم تشریف لے گئے تھے, ہمارے افواج پاکستان کے جو سربراہ ہیں وہ بھی ان کے ساتھ ہمراہ گئے تھے, بڑی اچھی میٹنگز ان کی ہوئی ہیں, اور ان کے جو بیانات ہیں وہ آپ کے سامنے ہیں کہ پاکستان نے کہا ہے کہ بھائی جو افغانستان کا دشمن ہے وہ ہمارا دشمن ہے, جو افغانستان کا دوست ہے وہ ہمارا دوست ہے. تو اس سے ظاہر تو یہی ہوتا ہے کہ انشاءاللہ ہم حکمت میں جا رہے ہیں, اور امید تو ہے کہ اس کے اچھے نتائج سامنے آئیں گے جو کانفرنس کل ہو رہی ہے.
اچھا سلیم سیف اللہ صاحب, یہ فرمائیے کہ جب وہ حامد کرزئی صاحب تھے قصد صدارت میں تو اس دور میں بھی کوششیں ہوئیں, اور اب اشرف غنی صاحب ہیں, ان دونوں ادوار میں آپ کیا فرق محسوس کرتے ہیں, اور کیا یہ سمجھتے ہیں کہ یہ دور جو ہے اس مناسبت سے زیادہ بہتر ہے؟
جی جی بہت فرق ہے, جی بہت فرق ہے. اشرف غنی صاحب سے تو ہماری بڑی توقعات ہیں, اور وہ جس طریقے سے انہوں نے کام کو آگے بڑھایا ہے اور پاکستان نے بھی اس کو ریسیپروکیٹ کیا ہے, اور میں سمجھتا ہوں کہ یہ دونوں لیڈرز میاں محمد نواز شریف صاحب اور اشرف غنی صاحب کہ دونوں کی یہ انتہائی خواہش اور کوشش ہے, اور جو پچھلے ادوار ہیں اس سے بہت بہتر حالات ہیں, اور آپ دیکھ رہے ہیں کہ دونوں ممالک اس بہتر ماحول کی وجہ سے حالات پہ بھی قابو پا رہے ہیں, چاہے وہ پاکستان ہے یا افغانستان ہے. تو اشرف غنی صاحب کا تو میں خود بڑا متعقد ہوں, اور میں سمجھتا ہوں کہ ان میں یہ صلاحیت ہے کہ وہ ان معاملات کو طے کر لیں گے, اور یہ حالات آگے میں تو بڑا پر امید ہوں کہ بہتر ہوں گے انشاءاللہ.
اچھا یہ جو منڈے کی میٹنگ ہے افغانستان کے اوپر, اس کے بارے میں آپ کیا مطلب نتائج کیا توقع کر رہے ہیں, کس قسم کے نتائج برآمد ہو سکتے ہیں اس میٹنگ سے؟
دیکھیں جی بڑی میٹنگز میں تو آپ کو پتہ ہے کہ تجاویز ہی سامنے آتے ہیں, ریکمنڈیشنز ہوتی ہیں, اچھی بات ہے ایک دوسرے کا جو پوائنٹ آف ویو ہے اس کو سمجھنا, اس کو سننا, یہ ایک سلسلہ ہے جو کافی عرصے سے جاری ہے. ہم بھی جب پارلیمنٹ میں تھے تو کافی ڈیلیگیشنز ان کی یہاں آ رہی تھیں, ہم بھی جا رہے تھے وہاں, میں کئی مرتبہ خود بھی کابل گیا, اور اس سلسلے کو جاری دیکھے نا, کابل اور اسلام آباد میں کتنا فاصلہ ہے, یا پشاور اور کابل میں کتنا فاصلہ ہے, تو بہت ہی قریب ہے. تو ہمارا یہ جو سلسلہ ہے اس کو جاری رہنا چاہیے, اور یہ کہنا کہ جی کل کے جو اس میٹنگ میں سارے معاملات طے ہو جائیں گے وہ بھی مناسب نہیں ہے, لیکن یقیناً جب یہ سب ماہرین بیٹھیں گے تو کچھ اچھی تجاویز سامنے آئیں گی, اور میں امید کرتا ہوں کہ دونوں حکومتیں اور دیگر جو ہمارے دوست ممالک ہیں جو چاہتے ہیں کہ اس خطے میں امن آئے, بڑا عرصہ ہو گیا ہے 35-40 سال سے یہاں جنگ ہو رہی ہے, تو ہم تو چاہتے ہیں کہ اب امن آئے, اور ہمارے آئندہ جو نسلیں ہیں وہ کچھ زندگی سے لطف اندوز بھی ہوں, بجائے اس کے کہ بس یہ حملے ہو رہے ہیں.
ایک ماہر کی حیثیت سے افغان امور کے آپ کا ایک تعلق بھی رہا ہے بحیثیت تو چیئرمین خارجہ امور کی کمیٹی کے, آپ کوئی تجاویز پرٹیکولر دینا چاہتے ہیں اس سلسلے میں؟
میں تو سمجھتا ہوں کہ ایک تو یہ تجویز ہے کہ آپس میں روابط جو ہیں یہ مسلسل ہونے چاہیے, یہ نہیں کہ صرف گورنمنٹ ٹو گورنمنٹ, پارلیمنٹ ٹو پارلیمنٹ, لوگوں کا آپس میں آنا جانا, اس کو جتنا ہم بڑھا سکتے ہیں, کاروبار ہے, تجارت ہے, ثقافتی سطح ہے, افغان آپ کو پتا ہے کہ بڑی تعداد میں یہاں پشتون ہیں, وہ بھی تو بیسیکلی افغان ہے, ایک بہت بڑی تعداد یہاں پر پاکستان میں بھی ہے, تو ان روابط کو بڑھایا جائے اور بیچ میں رکاوٹیں ہیں ان کو دور کیا جائے, اور میں سمجھتا ہوں کہ افغانستان نے پچھلے 40 سال میں اتنی قربانیاں دی ہیں اور اتنے لوگ وہاں پر زخمی ہوئے مر گئے کاروبار تباہ ہوئے کہ ہم سب کو یہ نہیں کہ صرف پاکستان بشمول ہے پوری دنیا ہماری کوشش توجہ مالی معاملات وغیرہ وغیرہ افغانستان کے ساتھ ہونی چاہیے تاکہ وہ دوبارہ اپنے پاؤں پہ کھڑے ہوں اور ایک معزز ملکی حیثیت سے گزار سکیں۔
سلیم صف اللہ صاحب، ایک سوال یہ بھی پیدا ہوتا ہے کہ جو سینٹرل ایشین اسٹیٹس ہیں وہ افغانستان کے ذریعے ان تک اپروچ جو ہے وہ زیادہ آسان ہو جاتی ہے اور اب تک اس سلسلے میں کچھ نہیں ہوا، تو کیا آپ اس سلسلے میں کوئی تجویز پیش کریں گے؟
جی، تمام نے گزارش کی کہ ہر سطح سے جیسے ریلوے ہے، سڑکیں ہیں، گیس ہے، انرجی کوریڈور ہے، چائنا پاکستان آپس میں حال ہی میں آپ نے دیکھا کہ جو دستخط ہوئے اور جو اکنامک کوریڈور پہ بات ہوئی، تو ایسے یہ آپس میں اس سے بڑے لنک سے ہوتی ہیں اور پڑتی ہیں، سڑک ہو آپس میں، وہاں سے گیس آ رہی ہے، یہاں سے کچھ اور چیزیں جا رہی ہیں، تو میں تو اس چیز کے حق میں ہوں۔ مجھے افسوس ہے کہ کچھ سیکیورٹی کی وجہ سے شاید ہم اس میں زیادہ پیش رفت نہیں کر سکے۔ پاکستان کی سطح پہ کم از کم ہمیں، میری تو یہ سفارش ہوگی کہ زیادہ سے زیادہ توجہ دینی چاہیے ہمارا ان کے ساتھ افغانستان اور سینٹرل ایشین اسٹیٹ کا، ہم تو ایک ہی خطے کے ہیں اور ہمارے فائدہ اسی میں ہے کہ ان کے ساتھ زیادہ تجارت کاروبار آنا جانا ان ملکوں کے ساتھ کریں گے۔
تو آپ بہت پر امید ہیں اس کانفرنس کے بارے میں جو کل اسلام آباد میں ہو رہی ہے؟
جناب جعفری صاحب، انسان کو تو پر امید ہونا چاہیے، لیکن جو حالات میں دیکھ رہا ہوں، جو پچھلے ایک سال دو سال میں جب سے اشرف غنی صاحب آئے ہیں یا پھر بھی حکومت آئی ہے میاں صاحب کی، تو جو پیش رفت ہوئی ہے اس سے تو میں بہت ہی مطمئن ہوں، اور بین الاقوامی سطح پہ بھی جو ایک افغانستان کے لیے ایک سافٹ کارنر جو جسے میں کہہ سکتا ہوں، اس کی جیسے وجہ سے بڑا پر امید ہوں کہ انشاءاللہ کانفرنس بھی کامیاب ہوگی اور مستقبل افغانستان کا اور پاکستان کا انشاءاللہ دن بہ دن بہتر ہو جائے گا۔
بہت شکریہ جناب سلیم سیف اللہ صاحب آپ کا، اور اور جناب ہم چلیں گے اب اپنے اگلے موضوع کی جانب جو کہ بین الاقوامی یا انٹرنیشنل امور سے متعلق ہیں۔ ہمارے ساتھ تو منظر قریشی صاحب ٹیلی فون لائن پر ہوں گے، غالباً ان کا نمبر مل گیا ہے، وہ ہمارے ساتھ لائن پر ہیں۔ منظر قریشی صاحب، السلام علیکم۔ منظر قریشی صاحب آپ لائن پر ہیں؟ منظر قریشی صاحب آپ لائن پر ہیں؟
ہاں جی، ہیلو،
جی السلام علیکم۔
وعلیکم السلام سر۔
سب سے پہلے ہم گفتگو کریں گے مندر صاحب، یہ جو ملیشیا میں آج ایک بڑا افسوسناک انکشاف ہوا ہے کہ ہزاروں کی تعداد میں اسکیلیٹنز ملے ہیں، ماس گریوز ملی ہیں تھائی لینڈ اور ملیشیا کی سرحد پر، اور یہ سمجھا جا رہا ہے کہ یہ ان روہنجا اور بنگالی مسلمانوں کی ہیں جو کہ بوٹ پیپل کہلاتے ہیں اور وہاں سے نکلتے ہیں اور پناہ لینے کے لیے آتے ہیں۔ آپ کیا کہیں گے کہ یہ بوٹ پیپل اور اس قسم کے افسوسناک واقعات کا دنیا کے ضمیر پر بوجھ نہیں ہے؟
جی بالکل، یہ اتنی ایک پوری دنیا کے اوپر نہ صرف بوجھ ہے بلکہ ایک شرمندگی کی بات ہے کہ آج کل کے زمانے میں جو کہ یہ چنگیز خان کا یا تیمور لنگ کا یا کوئی کروسیڈز کا زمانہ نہیں ہے جہاں پر کہ انسان کی قیمت ہی کچھ نہیں رہ جاتی زندگی کی، اور ایسے زمانے میں اتنے ڈھیر سارے لوگوں کا ایک جگہ پر اس طرح کے اسکیلیٹنز ملنے کا ایک ہی مقصد ہے کہ پروبیبلی وہ کسی بھی ریزن سے مرے ہیں اور ان کو وہاں پر ان کی باڈیز کو پھینک دیا گیا ہے۔ تو افسوسناک بات ہے اور واقعی دہلا دینے والی بات ہے کہ دنیا کس رخ پہ جا رہی ہے۔
یعنی ہزاروں کی تعداد میں اسکیلیٹنز ملے ہیں وہ جو ماس گریوز ہیں ان میں سے، اور یہ سارے کے سارے وہ جو لوگ ان کو اسمگل کر کے لاتے ہیں، یہ ان کی طرف سے ہوا ہے کہ انہوں نے ان کو مار دیا ہے اور وہاں ڈال دیا ہے، تو کیا اس کے لیے بین الاقوامی سطح پہ کسی موومنٹ کی ضرورت ہے؟
جی بالکل, کیونکہ اگر ایسا نہیں کریں گے تو یہ ایک اتنے بڑے ایک ریکٹ بنتا جا رہا ہے اور اتنا ایک بلیک اکانومی بنتی جا رہی ہے کہ یہ ایک جو لوگوں کو اس طریقے سے ٹریفکرز ہوتے ہیں, اور آپ سوچیں کہ چھوٹے چھوٹے بچے بھی بیچ میں شامل ہوتے ہیں, بوڑھے مرد عورتیں اور جوان عورتیں اور جوان مرد, یہ سب کے ساتھ جس طریقے سے سلوک کیا جاتا ہے اور جب ان کے ہاتھوں میں آ جاتے ہیں تو اگر ہم دیکھتے ہیں, اگر میکسیکو کے اندر دیکھیں تو وہاں پر بھی یہ سچویشن چلتی ہے, اور جو شہر ملکوں میں دیکھتے ہیں جہاں پر بھی ہیومن ٹریفکنگ ہے, تو وقت آ گیا ہے کہ دنیا کو اس کے اوپر اس ایشو کو ایڈریس کرنا چاہیے,
تو کیا یہ جو
انٹرنیشنلی ایسا لا بنایا جائے اور اس کی امپلیمنٹیشن کی جائے کہ ایسی چیزوں کو سختی سے روکا جائے اور بچایا جائے ایسے لوگوں کو جو کہ پہلے ہی ایک کسی جنگ کے علاقے سے اپنے جان بچا کے بھاگ رہے ہیں اور پہلی پرسیکیوشن کی کسی جگہ پہ ہو رہی ہے اور وہ بھاگ کے جاتے ہیں تو آگے ان سے بھی بڑی مشکل میں پھنس جاتے ہیں.
تو کیا یونائیٹڈ نیشنز کو اس سلسلے میں مداخلت نہیں کرنی چاہیے؟
یونائیٹڈ نیشن کو اگر ہم دیکھتے ہیں ریسنٹلی تو یونائیٹڈ نیشن کی مداخلت کرنے کا صرف ایک ہی ہے کہ اگر یونائیٹڈ نیشن نارملی لیکن اونلی کیا کہتے ہیں زبانی بات کر سکتے ہیں اور ہائی لائٹ کر سکتے ہیں, اور سیکیورٹی کونسل ہے جو کہ ایکشن لے سکتی ہے, لیکن اب جب سینیریو دیکھتے ہیں کہ روہنگیا کے ساتھ جو کچھ ہو رہا ہے تو سیکیورٹی کونسل نے کچھ بھی اس کے معاملے میں ابھی تک نہیں کر پائی, اور اس کے علاوہ یورپ میں جو آتے ہیں روز ہی جس طریقے سے کبھی بوٹس ڈوب رہی ہیں, کتنے لوگ مر رہے ہیں, اس کے بارے میں بھی کچھ نہیں کیا جاتا. اب اس سینیریو کے اندر ہم کس کو قصوروار ٹھہرائیں گے اور کون امپلیمنٹ آ کے کرے گا, کیونکہ اگر دیکھتے ہیں تو جتنے بھی لوگ اس میں جتنے بھی ایکٹرز انوالو ہیں ایون کنٹریز کے لیول کے اوپر وہ بھی اس کو ایز اف انڈر دا کارپٹ کر دیتے ہیں سارے ایشو کو.
اچھا اب ہمارے پاس ایک دو تین منٹ اور ہیں, یہ اب ہم تھوڑی سی بات کریں گے اسلامک اسٹیٹ کی. ایسا لگتا ہے کہ اس کا جو ایڈوانس ہے عراق میں اور شام میں اس کو روکنا تقریباً مشکل یا ناممکن سا ہوتا جا رہا ہے, آپ کا کیا تجزیہ ہے کہ اس کا بنیادی سبب کیا ہے؟
جی بنیادی سبب میرے خیال میں تو یہ لگ رہا ہے کہ ان کو سپورٹ ڈیفینیٹلی کہیں سے ملی ہے اور ابھی ریسنٹلی اور زیادہ ملنی شروع ہو گئی ہے, کیونکہ اگر ایسا نہ ہوتا تو اس طریقے سے ایڈوانس وہ نہیں کر پاتے, اور سپورٹ کا مطلب ہے کہ ان کو مٹیریل سپورٹ اور فائنینشلی تو ان کے پاس کوئی ایشو نہیں تھا, لیکن مٹیریل سپورٹ ڈیفینیٹلی اور ہیومن ریسورس کی بھی سپورٹ کہیں سے مل رہی ہے کہ جب ہی وہ اتنے طریقے سے ایڈوانس کر پا رہے ہیں. اور ایک یہ کافی ایک پریشان کن ایک اور بھی بات یہ بھی ہے کیونکہ وہ جس جگہ جاتے ہیں تو کافی زیادہ ظلم و بربریت کا میدان گرم ہو جاتا ہے, اور تاریخی جو چیزیں نوادرات بھی اور کھندرات جو ہیں ان سب کو تباہ و برباد کر دیتے ہیں.
اچھا مگر عراق اور شام میں ایسا لگتا ہے کہ وہاں کی فوجیں جو ہیں, مطلب خود عراق کی شام کی فوجیں اور اس کی جو شیعہ ملیشیا ہے, وہ حالانکہ انہوں نے پھر لانچ کیا ایک کاؤنٹر آفینسو, لیکن ایسا لگتا ہے کہ وہ ان پہ قابو نہیں پا سکتی ہیں.
جی یہ ہم نے اگر آپ کو یاد ہے پہلے بھی ڈسکس کیا تھا کہ ان کی یہ بہت ڈائنامک ہے ان کی موومنٹ, یہ ایک جگہ پہ نہیں جاتے رکتے نہیں ہیں اور بہت تیز ایک جگہ سے دوسری جگہ پہ موو کر جاتے ہیں, اور ایک آرمی کو جب موو کرتی ہے تو آرمی کو بہت بڑا ایک کرنا پڑتا ہے, آرمی کو بہت زیادہ اپنی لوجسٹکس اور ان کا خیال کرنا پڑتا ہے, تو آرمی جب موو کرتی ہے تو اس کی موومنٹ بہت سلو ہوتی ہے. آن دی ادر اینڈ جب ہم اس کو دیکھتے ہیں یہ اپنے ٹرکس اور ان کے اندر بیٹھتے ہیں اور ایک شہر سے دوسرے چلے جاتے ہیں, آرمی جب ایک کسی بڑے شہر کی طرف جاتی ہے یہ دوسرے شہر کا رخ
کر لیتے ہیں. لیکن یہ جو بتائیے یہ جو
ایک اسٹریٹجیکلی بہت مشکل ہے,
ایلائز کے جو ایئر اٹیکس ہو رہے ہیں اس سے بھی کوئی فائدہ آپ کے خیال میں ہو رہا ہے؟
اس ایئر اٹیکس کو دیکھیں اگر ہم غور کرتے ہیں کہ جہاں پر بھی انہوں نے ایئر اٹیکس کیے ہیں اس کا کیا فائدہ ہوا, جب انہوں نے ہوتی ریبلز پہ کیا تھا تو اس کا کوئی فائدہ نہیں ہوا. ایک زمانے میں جب افغانستان میں کارپیٹ بامبنگ کی گئی تھی جس میں ڈیزی کٹر بامبز بھی اور بہت سی چیزیں پھینکی گئی تھی, تو اس سے تو فرق پڑتا تھا کیونکہ وہ کارپیٹ بامبنگ تھی. یہ اوکیجنل یہ صرف ایک کاسمیٹک ٹائپ کی آپ کہہ سکتے ہیں چیز میکسیمم ہو رہی ہے کہ آ کے اگر آپ ایک دو جہاز آ کے بمب پھینک دیتے ہیں تو کتنے بمب پھینک دیں گے, اور وہ ان کو یہ بھی پتا چل گیا کہ جب جہاز آ رہے ہیں تو ان سے بچنا کیسے ہے. تو میرا نہیں خیال کہ اس بمبنگ کا کوئی فرق پڑا ہے, تو ایسے ایک سائیکولوجیکل افیکٹ پڑتا ہے جو کہ جو فائٹنگ فورس ہے ان کا اسٹریٹجیکلی ویسے بھی دیکھتے ہیں تو یہی فائدہ ہوتا ہے ٹیکٹیکلی کہ یہ بمبنگ نارملی جہاں پر ایڈوانسنگ آرمی ہوتی ہے اس کے آگے آگے بمبنگ کرتے جاتے ہیں تاکہ آگے ان کو سافٹن کیا جائے, یہاں پر ایسی سچویشن ہے نہیں. جب جہاز آتے ہیں تو وہ گھروں کے اندر لوگوں کے ساتھ چھپ جاتے ہیں, اور جب جہاز چلے جاتے ہیں تو وہ باہر آ جاتے ہیں, تو بہت مشکل ہے اس طریقے سے. یہ ان کو اسٹریٹجی اپنی چینج کرنی پڑے گی اگر ان کو آئی ایس آئی اس کو کنٹرول کرنا ہے تو.
بہت شکریہ منظر قریشی صاحب آپ کا, اور سامعین اب اس کے ساتھ ہی ہمارے آج کے پروگرام کا وقت ختم ہوتا ہے. ہمارے آج کے پروگرام کے پروڈیوسر تھے ارسلان شریف اور اپنے میزبان قمر عباس جعفری کو آئندہ پروگرام تک کے لیے اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
پاکستان کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان کیا سین ہے پاکستان urduvoa.com.